آواز ہے دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے, پیسہ کرنٹ لگاتے,
فون سے رابطہ کرتے, 2 لاکھ روپیہ لاؤ, اپنے بچیوں کو لے جاؤ.
میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
السلام علیکم سامعین, پروگرام ہے میری کہانی, میں ہوں آپ کی میزبان شہناز عزیز. ایک خبر یہ بتا دوں کہ ہمارے گمشدہ پروڈیوسر جو کچھ عرصے سے غائب تھے ارسلان شریف, وہ واپس آ گئے ہیں, آپ کا پروگرام کر رہے ہیں. تو ارسلان کو خوش آمدید دوبارہ اس پروگرام میں, دیکھتے ہیں دوبارہ کب غائب ہوتے ہیں یہ, کیونکہ اسٹوڈنٹ ہیں تو آتے جاتے رہتے ہیں. تو ہمارے انجینئر ہیں نیلسن لوپس, اور آپ کو یہ بھی بتا دوں کہ اس پروگرام کے دوران آپ ہمارے ٹول فری نمبر پر کال کر کے مفت کال کر سکتے ہیں. ہمارا نمبر ہے 0800-77789. تو آپ ہمیں کال کیجیے گا, یہ کال صرف پاکستان کے لیے ہے. ہم نے اسی لیے اپنے انڈیا کے کالر سے کہا تھا, اور دوسرے جو مشرق وسطی یا بہت سے لوگ ہمیں مانچسٹر اور لندن میں بھی سنتے ہیں, کہ آپ اپنے ٹیلی فون نمبر اگر ہمیں بھیج دیں تو ہم آپ کو خود کال کر لیں گے. تو کچھ کالز ہم آج کرنے کی کوشش کریں گے. تو خاص طور پہ ہمارے جموں کشمیر کے سننے والے اپنے فون کھلے رکھیں, اور پاکستان کے سننے والے ٹول فری نمبر پر کال کریں. تو سامعین, آج کی پہلی کہانی ایک طرح سے میں کیا لفظ استعمال کروں گی, پیش خیمہ ہے ہماری ایک اور کہانی کا جو میں آپ کو اگلے ہفتے سناؤں گی. اور ریحان اللہ والا صاحب نے ملاقات کی تھی پچھلے پروگرام میں, یہ گھومتے پھرتے رہتے ہیں, اور انہوں نے ایک بڑی خوبصورت کہانی فیس بک کے ذریعے مجھے بھیجی, بہت ہی ایک ہمت والے ذہین نوجوان کی کہانی. میں سسپنس رکھنا چاہتی ہوں اس لیے ان کا نام آپ کو نہیں بتا رہی, لیکن بہرحال آپ ان سے مل کے بہت خوش ہوں گے. ان کے پروگرام کے لیے میں جو مہمان مدعو کرنا چاہتی ہوں, ان کا نام انڈیا سے ہیں, وہ بندیشور پاٹک صاحب. یہ ایک دفعہ پہلے میرے پروگرام میں آ چکے ہیں, کچھ تو کہیے, جو ہر ہفتے کو آپ سنتے ہیں اسی وقت 10 سے 11 بجے تک. انہوں نے ایک بڑا کمال کا کام کیا ہے, انہوں نے ان لوگوں کو جنہیں ذات پات کے نظام کی وجہ سے سب سے نچلا درجہ حاصل تھا, اور انہیں چھونے سے یہ بھی کہا جاتا تھا کہ اونچی ذات کے ہندو جو ہیں ناپاک ہو جاتے ہیں, تو باوجود اس کے کہ جدید بھارت میں ان کے ساتھ امتیازی برتاؤ کو غیر قانونی قرار دے دیا گیا تھا, لیکن حقیقت یہ ہے کہ بہت سے قانون بننے کے باوجود ان پر مکمل طور پر عمل نہیں ہوتا, گو کہ صورتحال بہت بہتر ہوئی ہے. تو ایک ایسی تنظیم ہے جو ان لوگوں کو اس زندگی سے نجات دلانے کی کوشش کر رہی ہے, جہاں انہیں گندگی اٹھانے کی وجہ سے حقارت کی نظر سے دیکھا جاتا ہے. تو ہمارے بندیشور پاٹک صاحب جو ہیں اسی تنظیم کے فاؤنڈر ہیں, ان کی زندگی کی کہانی بڑی ہی دلچسپ ہے, اور ان کی زندگی کی کہانی سے کچھ اور لوگوں کی زندگیوں کی کہانیاں بھی جڑی ہوئی ہیں. تو پروگرام کا یہ حصہ تھوڑا سا لمبا ہوگا, ہم میرا خیال ہے کہ ارسلان کو ہی ٹیلی فون لے رہے ہیں, میں آپ کی کالز لے لیتی ہوں تاکہ ایک آدھ ہم فون کر لیں, کیونکہ اس کے بعد 26 منٹ کا تقریباً یہ پروگرام ہے. کوشش کریں گے بیچ میں رک کر آپ سے بات کریں, لیکن سلاب انٹرنیشنل سوشل سروس آرگنائزیشن کے بندیشور پاٹک صاحب سے ہم بات کریں گے. تو کال ارسلان, کوئی کال ہے ہمارے پاس؟ مجھے آپ کی آواز نہیں آ رہی بالکل. جی میرا خیال ہے وہ خود بھی نہیں سن پا رہے ارسلان ٹھیک سے. چلیے پہلے ہم ریکارڈنگ کی طرف, سب سے پہلے ہم سنتے ہیں پتوں کی طرف, پھر ہم ذوالفقار کی کال لیں گے. آپ پرومو ہمارا سنیے اور پتے نوٹ کر لیجیے.
آواز ہے دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے, پیسہ کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کرتے, 2 لاکھ روپیہ لاؤ, اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اور بھارت میں ہمارا پتہ ہے मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो सामीन उम्मीद है पता है आपने नोट कर लिए होंगे, आज मैं आपको बता दूं कि बहुत सी कहानियां हमें मिली हैं आपकी, लेकिन उसमें वही बात है कि कुछ लोगों ने अपने केस भेजे हैं जो अदालतों में चल रहे हैं, कुछ ने मेडिकल रिपोर्ट्स भेजी हैं, कुछ ने महज 2 लाइनें लिखकर भेजी हैं कि मेरी हालत इजहार ये है और कुछ मदद की जा सकती है सिलसिले में। तो मैं बहुत शर्मिंदगी और माजरत के साथ आपसे एक बार फिर ये कहूँगी कि प्लीज़ आप लोग कहानी लिख के भेजिए, क्योंकि इस जब तक आपकी कहानी नशर नहीं होगी हम आपके लिए किसी मेहमान को मधु नहीं कर सकते, ऐसे मेहमान को जो शायद आपकी मदद कर सकें। तो हमारे कॉलर लाइन पर हैं जुल्फ़िकार खान टोबरटेक सिंह पंजाब से। जी जुल्फ़िकार अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम बाजी शहनाज अजीज साहबा, बहुत खुश आमदीद आपको।
बहुत शुक्रिया आपको, मैं भी आपको खुश आमदीद कहती हूँ जुल्फ़िकार जी।
टॉक शॉप पे आपका प्रोग्राम शो सुनते हैं, हफ्ता का जुमेरात का इंतजार करते हैं रात 10 बजे तक।
अच्छा, तो आप अकेले सुनते हैं, मिलके सुनते हैं दोस्तों के साथ?
पूरी फैमिली, मेरे बच्चे हैं, बेगम है, पूरा पाकिस्तान आपको सुनता है, हमारा दिल अब खुदा जानता है।
तो अपने बच्चों के बेगम का नाम तो बताइए ताकि उन्हें पता लगे कि ऑन एयर उनका भी नाम जा रहा है।
जी मेरा बेटा अब्दुल्ला खान।
अच्छा,
और मेरी 4 बेटियां हैं माशाल्लाह, तो मैं गधा गाड़ी चलाता हूँ, मजदूरी करता हूँ।
आपकी बेटियों के नाम क्या है?
बड़ी बेटी का नाम है नजमा बीबी।
अच्छा,
सलमा बीबी और फरजाना बीबी। तो छोटी का अभी हमने नाम नहीं रखा, 1 हफ्ता हो गया।
छोटी बेबी, उसका नाम है छोटी बीबी।
छोटी सी। दरअसल मैंने आपको फोन इसलिए किया है
जी
के हमारे शहर कमालिया में एक हमारी दीदी है, बहुत गरीब है, बेसहारा है, उसका घर बार नहीं है, तो उसका नंबर आपको देना चाहता हूँ।
अच्छा, ऐसा है कि आप जब आप उनकी मदद करना चाहते हैं ना, तो फिर आप उनकी कहानी भी लिखिए। आप तो प्रोग्राम सुनते हैं, आपको पता है ना कि कहानी नशर होना जरूरी है, क्योंकि सिर्फ बात हम ऐसे ही नहीं कर सकते। तो आप उनकी कहानी लिख दीजिए और नंबर अभी आपसे अरसलान ले लेंगे, आप टेलीफोन बंद नहीं कीजिएगा। और मेरी तरफ से नजमा, सलमा, फरजाना और छोटी बीबी और अब्दुल्ला सबको प्यार कहिएगा। तो चलिए,
हाजी मुरीद खान को याद करता हूँ मैं।
अच्छा चलिए, हम पैगामात नहीं लेते इस प्रोग्राम में। एक बात बता दूं, मैंने ये सिलसिला खत्म कर दिया, बहुत लंबा चलता है वो, आप लोग ज़ाती तौर पे एक दूसरे को पैगाम दीजिए जो भी, ठीक है? अच्छा तो चलिए, अब आप हमारी हमारे प्रोग्राम की तरफ चलते हैं। आप फोन बंद नहीं कीजिएगा, अरसलान को अपना नंबर दीजिए। और सामीन, अब हम कहानी सुनते हैं बिंदेश्वर पाठक साहब की, और ये तवील कहानी है, इसमें बीच में और भी कहानी है, तो आप लोग टेलीफोन कीजिए, अरसलान आपके फोन ले लेंगे।
They were kept at the lowest level of social structure of Indian society and they were called untouchables. They were insulted, humiliated. They were not given water to drink. They were not given food hand to hand. Even the shopkeepers won't accept money from their hands.
तो सामिन, ये हैं डॉक्टर बिंदेश्वर पाठक जो हमारे साथ इस वक्त मौजूद हैं, और ये फाउंडर हैं सुलाब सैनिटेशन एंड सोशल रिफॉर्म मूवमेंट का। इस मूवमेंट के बारे में हम इनसे बात करेंगे। डॉक्टर साहब आदाब, और बहुत शुक्रिया हमारे इस प्रोग्राम में आने के लिए।
जी।
हमारे साथ एक खातून भी मौजूद हैं।
हम नाला धोने का काम कर रहे थे जब आए थे, तो हमसे बोल रहे थे कि आप ये इतना गंदा काम क्यों कर रही हो। ये हमने बोला कि बाबा हम कौन हो आप, हम तो यही काम करते, हमारे तो इससे ही खर्चा चलता है और यही काम करती है, हमारे सास बुजुर्ग होगी इसको करते करते, और कोई हम पे ऐसा काम कोई करवाता ही नहीं है, छुआछूत करते, दूर भागते हमसे देखते ही। जब हम रास्ते में चलते थे, जब ये भंगण आ रही है तो दूर हट जाते थे। पानी, जैसे गर्मियों में प्यास लगती है ज्यादा, तो पानी मांगते थे तो ऊपर वो रहती थी और नीचे हम ओक से पीते थे, आधा नीचे फैलता था, मुंह में भी अच्छी तरह नहीं जाता था हमारे। किसी के अंदर घर के क्या, सीढ़ियों पे भी नहीं चढ़ने देते थे, गलियों में बाहर ही हाथ से साफ करके आ जाते थे।
और हम उनसे भी सुनने वालों की मुलाकात करवाएंगे, थोड़ा सा मुझे कहेंगे कि थोड़ा सा इंतज़ार करें इससे पहले कि हम डॉक्टर साहब से बात शुरू करें। तो डॉक्टर साहब बताइए, मैं ख़ास तौर पे ये प्रोग्राम चूँकि कॉल इन शो है तो अक्सर इसमें ऐसे लोग फ़ोन करते हैं, आपको बताया कि मीडिया से ऐसे लोग बहुत कॉन्टेक्ट करते हैं जिनकी मसाइब होते हैं, परेशानियाँ होती हैं, तो हमेशा मैंने देखा है कि लोग ये तवक्को करते हैं कि कहीं और से मदद आएगी। लोग ये नहीं समझते कि अपनी मदद आप करना, खुद हमें सोसाइटी से लानी पड़ती है इसलाह। तो आपसे बड़ी मिसाल कोई नहीं हो सकती जिसने लाखों इंसानों की जिंदगियां बदल दी। अब आप हमें बताइए अपनी तंजीम के बारे में।
यह है कि भारत में करीब 10 लाख लोग ऐसे थे जो महिला होते थे, जो बाथरूम साफ करते थे, और ये प्रथा इंडिया में करीब 5000 बरस से आ रही थी।
यानी हाथों से गंदगी उठाते थे और इसीलिए उन्हें नफरत की नजर से देखते थे लोग। जी
जी, उसी कारण से, चूंकि वो हाथों से साफ करते थे इसीलिए उनको उनकी छाया से भी, शैडो से भी लोग दूर रहते थे, और उनको कोई पानी पीने के लिए ग्लास में या हाथ से हाथ नहीं देते थे, ऊपर से डाल के पिलाते थे। खाना देना हो तो वो कपड़ा अपना फैलाते थे और उस पर रोटी या कोई सब्जी वो डालते थे वो, और दुकानदार जो है, शॉपकीपर जो है, वो पैसा हाथ से हाथ नहीं लेता था, उनको बोलता था कि लोटे में डालो पैसे को, और पानी से साफ करते थे तब पैसा लेते थे। रहने के लिए उनको शहर के बाहर या गांव के बाहर जगह दिया गया था, उस शहर के या गांव के बीच में नहीं रह सकते थे। तो अपमान के जितने भी बात हो सकते हैं उन लोग के साथ होता था, और जैसे कभी बीमार है लेकिन उसमें भी उनको बाथरूम साफ करने के लिए वो जाना पड़ता था, या कभी घर में शादी हो रही है यदि और महिलाएं शादी में बैठी हुई हैं मैरिज में, और उस समय उनको वो जो घर वाला है वो आएगा, उनको गाली देगा, बोलेगा कि पहले मेरा बाथरूम साफ करो फिर शादी में भाग लेना
जी।
तो इस प्रकार की बातें होती थी। फिर जो जूठा खाना जो होता था, इसका भोज का जो फिस्ट होता है, उसका खाना उठा के लाते थे लोग और उसी को अपना खाते थे और सुखाते थे, ड्राई करते थे कि बाद में खाने के लिए। तो ऐसा है कि हमें इस देश में एक तरफ तो काफ़ी ज्ञान का भंडार है, नॉलेज है, और एक तरफ तो ऐसे अछूत प्रथा थी जिसके बारे में जितना कहा जाए उतना कम ही होगा।
तो डॉक्टर साहब, यहाँ मैं ये सवाल करूँगी कि जैसे कि आपने कहा कि 5000 बरस से ये सिलसिला चला आ रहा था, तो ये जो जात पात का निज़ाम था ये उनके कामों की बिना पे बना, यानी ये लोग पहले से गंदगी उठाते थे इसलिए इन्हें अछूत किया गया, या जातें पहले बनी और उसकी वजह से इनसे गंदगी उठाने का काम लिया गया?
आपने सवाल बहुत अच्छा किया है, लेकिन हम आपको बताते हैं, आप एक्सप्लेन कर सकते हैं लोगों को। इंडिया में 4 वर्ण बने थे पहले, ब्राह्मण, क्षत्रिय, वैश्य, अशूद्र, और ये 4 में एक और आया बाद में जिसमें कि जो अपर कास्ट, जैसे ब्राह्मण कोई पुरुष है, मैन है, और यदि लेडी कोई शूद्र जात की है और उनसे कोई संपर्क हो गया और बच्चे पैदा लिए तो उन बच्चों को कहाँ रखा जाए, ये समाज में समस्या आई कि 4 वर्ण में आते नहीं थे ये, तो 5वां वर्ण क्रिएट हुआ जिसको चांडाल कहा गया। तो पहले जाति उत्पन्न हुई और बाद में उन्हीं उसी जाति को मैला जो बाथरूम साफ करने का, या जो डेड बॉडी को फायर में आग लिट देने के लिए, फायर देने के लिए, और फिर जो डेड एनिमल्स थे उसको बाहर फेंकने के लिए, तो ये सब कार्य काम दिए गए। तो आपने जो अच्छा प्रश्न किया है, जाति पहले आई और छुआछूत का काम बाद में मिला।
डॉक्टर साहब, आपसे तो सबसे बड़ा सवाल तो मेरा यही होगा कि आप खुद ऊंची जात के हैं यानी ब्राह्मण हैं, तो आपने ये जब इतना बड़ा मिशन उठाया तो क्या हुआ? लेकिन इससे पहले कि मैं आपसे बात करूं, आपकी एक बहुत बड़ी फैन اور ایک ایسی خاتون جس کی زندگی آپ نے بدلی وہ ہمارے ساتھ اس وقت موجود ہیں, اور میں چاہوں گی کہ ہم ان سے تھوڑی سی بات کریں, لکشمی نندا. اور ڈاکٹر صاحب, یہ آپ کے یہ بھی ان لوگوں میں سے شامل ہیں جو نسلوں سے گندگی اٹھانے کا کام کر رہے تھے اور باتھ روم صاف کر رہے تھے. آپ نے جب یہ کیا, یہ مشن اٹھایا, تو آپ پر کیا گزری؟
ایسا ہوتا تھا میرے گھر پر کہ میرے گھر پر بہت لوگ آتے تھے, لیکن جب ایک خاص عورت آتی تھی ہمارے گھر میں, اس کو ڈوم کہتے تھے, وہ بانس کا برتن جو ہے سوپ ہوتا ہے اور ہم لوگ چلنی بولتے ہیں جسے کہ اناج چھانٹتے ہیں, اور ڈگرا بولتے ہیں اس کو, تو وہ چیز دینے آتی تھی. اور جب گھر سے لوٹتی تھی وہ, تو میری گرینڈ مدر تھی, وہ پانی چھینٹتی تھی جہاں تک میری زمین تھی, تو مجھے سمجھ بات آتی نہیں تھی کہ اتنے گھر میں لوگ آتے ہیں تو دادی پانی نہیں چھینٹتی ہے, یہ پرٹیکولر مہیلا آتی ہے تو پانی کیوں چھینٹتی. تو لوگ کہتے تھے کہ اچھوت ہے وہ,
اچھا
اسے جو زمین ہے لینڈ ہے وہ چھوا جاتا ہے اسے. تو ہم کرتے کیا تھے اس کو, ہم جب کبھی موقع ملتا تھا تو کوتوہل ورش چھوٹے بچے تھے 10-12 کے, تو اس کو کبھی کبھی چھو کے ہم دیکھتے تھے کہ میرے کمپلیکشن میں باڈی میں کوئی کلر میں کوئی چینج آتا ہے کہ نہیں آتا ہے. ایک دن گرینڈ مدر نے اس کو دیکھ لیا اب چھوتے ہوئے, اور پھر انہیں کرائی ان دا فیملی, اور وہ زور سے بچوں کو بلوائی نیور سے, اور بلا کر کے ہمیں جو ڈنگ آف کاؤ ہوتا ہے نا, کاؤ ڈنگ
جی جی,
اور یہ کاؤ یورین
جی,
اور گائے کا موتر اور گنگا جل, یہ سب کھلوایا ہم کو جبستی پٹکوا کر کے. ماں منع کر رہی تھی لیکن دادی مانی نہیں, اور وہ پیوریفائی کرنے کے لیے.
اچھا
ہاں, لیکن اس سمے ذہن میں بات میں نہیں تھی کہ ایک سمے ایسا آئے گا کہ شاید ہم کو ان کو اس کام سے نکالنا پڑے گا.
تب تو ظاہر آپ بچے تھے, لیکن یہ ہے کہ میرا خیال ہے اس کے خلاف تھوڑا بہت ناانصافی کے خلاف غصہ آپ کے دل میں ہوگا. اچھا, ہم لکشمی کو سے تھوڑا سا بات کرتے ہیں. لکشمی
جی میم,
آپ کے بابا ہمارے ساتھ موجود ہیں اس وقت. بابا ہی کہتی ہیں نا آپ ان کو, ڈاکٹر صاحب کو؟
جی, آپ تو سر بولتے ہیں میم.
آپ سر بولتی ہیں, اچھا تو کیسے بابا سے پہلی ملاقات کیسے ہوئی آپ کی؟
میم, ہم میلا ڈونے کا کام کر رہے تھے, جب آئے تھے تو ہم سے بول رہے تھے کہ آپ یہ اتنا گندا کام کیوں کر رہی ہو. تو ہم نے بولا کہ بابا ہم کون ہو آپ, ہم تو یہی کام کرتے, ہمارے تو اس سے ہی روڈ خرچہ چلتا ہے اور یہی کام کرتی, ہماری ساس بجرک ہوگی اس کو کرتے کرتے, اور کوئی ہم پہ ایسا کام کوئی کرواتا ہی نہیں ہے, چھوا چھوت کرتے, دور بھاگتے ہم سے دیکھتے ہی. جب ہم رستے میں چلتے تھے, جب ہی بھنگڑ آ رہی ہے تو دور ہٹ جاتے تھے, اور جو پیسے دیتے تھے ہم کو مہینے میں تو اوپر سے پیسے ڈالتے تھے. پانی جیسے گرمیوں میں پیاس لگتی ہے زیادہ تو پانی مانگتے تھے, تو اوپر وہ رہتی تھی اور نیچے ہم اوکھ سے پیتے تھے, آدھا نیچے پھیلتا تھا, منہ میں بھی اچھی طرح نہیں جاتا تھا ہمارے.
اچھا, اور کوئی کبھی آپ کو گھر کے اندر آنے کی اجازت تھی کسی کے؟
نہیں میم, کسی کے اندر گھر کے کیا, سیڑھیوں پہ بھی نہیں چڑھنے دیتے تھے, ایسے رہتے تھے باہر گلیوں میں, باہر ہی.
اچھا,
باہر سے صاف کر کے آ جاتے تھے.
اچھا, تو جب آپ سے انہوں نے کہا, یہ آئے آپ کے گاؤں میں اور انہوں نے کہا کہ آپ یہ کام چھوڑ دیں, تو لوگ جمع ہو گئے ہوں گے چاروں طرف اور کہہ رہے ہوں گے یہ غلط کہتے ہیں؟
جی میم, ہمارے محلے میں بہت سارے لوگ اکٹھے ہو گئے تھے, پھر سارے نام لکھوانے لگے, ساری لیڈیز آ گئی تھی, گھونگھٹ کر رکھا تھا میم, میری ابھی تک بھی فوٹو گھونگھٹ میں جو سلب میں لگاتے ہیں, جب میں دیکھتی ہوں میں کیسی تھی اور آج دیکھو میں کیسی ہوں, اتنا لمبا گھونگھٹ کٹ رہا رہے تھے, دیکھ رہی ہوں میں اس میں سے. تو ہم بابا کھے کے لکھوایا تھا ہم نے نام, پھر اس کے بعد ہم کو دلی بلانے کے لیے بولے تھے, بھائی دلی آپ ہم بلائیں گے تو آپ آؤ گی, تو ہمیں سوچ کہہ رہے تھے ہم تو نہیں جائیں گے, کر لے بھائی کہیں لے جائے, کیا پتا کون ہے بھائی آپ. تو پھر ہمارے ہسبینڈ بھی گئے تھے ساتھ, بچے بھی گئے تھے ہمارے, تو ہمارے یہاں سے بہت ساری گاڑیاں گئی تھی بھر کے.
تو تنخواہ کتنی بڑھا دی آپ کی انہوں نے پھر؟
میم ہم کو شروع میں 1500 روپے دیے تھے.
تو آپ تو بالکل حیران ہو گئے ہوگے 1500 سن کے.
میم ہم کو تو بہت زیادہ لگے تھے 1500 روپے, تو ہم بہت خوش ہو گئے تھے ہم کہ ہم کو تو بھائی اتنی تنخواہ مل گئی, اور ہم وہاں کتنے کماتے تھے 300-400 روپے, اور روٹی مل جاتی تھی بس, खाने को।
अच्छा डॉक्टर साहब ये बताइए कि ये मसलन आप जो ये लक्ष्मी के इलाके में जो गए, ये राजस्थान का इलाका था, तो पहले पहल काम शुरू आपने राजस्थान से किया क्या?
नहीं, काम तो शुरू किया बिहार से हमने।
अच्छा,
तो ये जो जो ट्रेनिंग प्रोग्राम है ना, रिहैबिलिटेशन प्रोग्राम जो है, जब इस काम से निकलने लगे तो ये तीन प्रकार के लोग इस देश में हैं। एक लोग है जो मैला धोते थे लेकिन बाथरूम साफ करते थे, लेकिन वो म्यूनसिपैलिटीज के एम्प्लॉज थे वो। तो जो लोग उस काम से निकले उसको म्यूनसिपैलिटीज ने दूसरे काम में लगा दिया। कुछ लोग ऐसे थे जिनको प्राइवेट काम, जैसे लक्ष्मी नंदा है, ये लोग प्राइवेट काम करते थे, लोग
घरों में जाके
तो इनका कोई जल्दी नहीं साफ करते, तो फिर इनके पास रोटी का कोई इंजाम था ही नहीं, क्योंकि दूसरा काम करते तो कोई इनसे लेता ही नहीं, सब्जी बेचते या दूसरा काम करते तो कोई इनसे लेता नहीं, चूंकि छूता नहीं थे कोई इनसे।
जी हाँ।
तो इनकी समस्या पहली थी कि ये खाएंगे कहाँ से। जो हम गए थे, जो आपने प्रश्न पूछा, वो जवाब ठीक से दे नहीं पाए। तो उसमें क्या है कि पहले तो इतना संदेह था लोगों में, शक था कि ऐसा कोई आदमी तो आज तक आया नहीं कि कोई अब किसी का बोलता है कि हम ये पढ़ाएंगे लिखाएंगे पैसा भी देंगे, तो कहा कि ऐसा कौन आदमी आता है संसार में कोई। तो पहले तो बड़े शक की नजर से देखते थे लोग, और बहुत लोगों को बुलाया, जिसे अभी कहा उसने, बहुत लोग आए, लेकिन पहले बैच में सिर्फ 28 लोग ही आए।
अच्छा,
क्योंकि उनको शक था कि शायद ये प्रोग्राम चलेगा कि नहीं चलेगा, तो जो गंदा काम है वही छूट जाएगा, हमारा रोटी छूट जाएगी और ये भी छूट जाएगा। तो इनिशियली जो बड़ा समस्या थी शुरू शुरू में, अभी लोग घूंघट काटते हैं राजस्थान में
जी,
तो वो घूंघट काटे नहीं, खोले नहीं, कोई फेस देख नहीं सकते थे किसी का।
हाँ।
हमने कहा कि तुम्हारा चेहरा नहीं देखेंगे तो हम कैसे तो से बात करेंगे
और पहचानेंगे कैसे कि कौन कौन है,
पहचानेंगे कैसे।
सही।
तो उससे तैयार हुई कि शायद हम वो खोलते हैं अपना।
अच्छा,
उसमें बड़ी कठिनाई हुई थी।
अच्छा,
धीरे धीरे जब लोगों हमने, हम जब गए फिर संस्था खोली हमने और जब काम शुरू किया, फिर अब उनको पहले 1500 मिलता था जैसा कहा, और 2700 रुपया मिलता है अभी उनको। तो इस प्रकार से धीरे धीरे करके अब तो का विश्वास लोगों को हो गया। हाँ भाई, ठीक है।
तो आपके शुरू में ये फंडिंग कहाँ से मिली? जाहिर है कि जब आप इनको तनख्वाहें वगैरह देते होंगे तो इसकी फंडिंग।
एक्चुअली हुआ क्या ना, हमारे तो जीवन थोड़ा डिफरेंट टाइप का है। एज एनजीओ हमने भी अप्लाई किया ग्रांट के लिए, लेकिन 70 के दशक में हमारे एक अधिकारी ने कहा कि आप ग्रांट मत लो, ग्रांट लोगे तो तुम कुछ पैसे मिलेंगे, फिर सरकार की तरफ से आपत्ति आएगी, फिर जवाब दोगे तो काम होगा नहीं तुम्हारा। उसमें 50,000 रखी $1,000 के आसपास में हुआ। तो उसने कहा कि तुम काम कराने का पैसा ले लो और जो पैसा बचे संस्था उसे चलाओ।
अच्छा,
तो मेरा काम जो शुरू हुआ, पहले सबसे पहला रुपया मिला हमको वो किसी म्यूनसिपैलिटी से मिला, आरा एक जगह है बिहार में, वहाँ से मिला, और कोई 500 रुपया रखे अबाउट $10
जी।
अब वहीं से फिर धीरे धीरे काम करते करते, तो जैसे अब इसमें चार चीज हमने बड़ी इम्पोर्टेंट रखा है इसमें, कि ऑनेस्टी, इंटीग्रिटी एंड एथिक्स एंड मोरलिटी, ये चार चीज का ध्यान रखा हमने। तो उससे क्या हुआ कि आज 500 रुपया से बढ़ के इसका जो रिसोर्स है ये करीब करीब $50 मिलियन के आसपास में है।
डॉक्टर साहब बहुत ही कमाल का है आपका है। आप जैसा एक मैं बता सकती हूँ आपको, आप जरूर आपने नाम सुना होगा अब्दुल सत्तार एडी साहब का, पाकिस्तान में जो है वो भी डोनेशन, वो भी सरकार से मदद नहीं लेते।
उसमें इम्पोर्टेंट ये है
जी,
एक राहत अंग्रेजी में है कि एक फ्री टू थिंक या फ्री टू एक्ट। फ्री टू जब सरकार का पैसा लेंगे या ग्रांट गवर्नमेंट विदेश धन लेंगे तो उनके कंडीशंस होते हैं।
बिल्कुल, और ब्यूरोक्रेसी जो है वो इन्वॉल्व हो जाती है पूरी।
लक्ष्मी है या दूसरे लोग हैं, इनको हम 5-star होटल से कितनी बार लेंगे खाना खिलाने के लिए। तो एक बार तो ले गए थे मौर्या होटल दिल्ली में, बहुत बड़ा होटल है यहाँ पर।
अच्छा,
तो ले गए तो सब लोग, जो जीएम था, जनरल मैनेजर दौड़ा, वो सुना कि सभी अनटचेबल्स हैं, इनको आप ले आए हमारे होटल में ले आए हैं। तो हमने कहा पैसा देंगे, फ्री तो खिलाएंगे नहीं आपको, आप क्यों ऐसा बोल रहे हैं बात। खैर काफी बहस हुई तो अंत में राजी हुआ। खैर लौटे तो माफी मांगा वो लोग, कहा कि हम सोचे थे कि बर्तन प्लेट फोड़ देंगे, या चम्मच चुरा लेंगे लोग, हमें चम्मच क्यों चुरा लेंगे, भले आदमी लोग हैं जो। अब कहने का मतलब ये है कि अब समझिए कि यदि 3 लाख रुपया खर्च हुआ, यूएस डॉलर आपको हुआ $6,000, तो $6,000 से खर्च करके किसी ये अनटचेबल्स को 5 स्टार में खाना खिलाना इस देश में किसी के विजन में बात नहीं आ सकती है, और कोई तैयार नहीं होगा कि रुपया इतना खर्च किया जाए इस काम के लिए।
डॉक्टर साहब, ये लोगों को हैरत होगी कि अमेरिका जो इतना तरक्की याफ्ता मुल्क है, इसमें जो एक था इस पहले सेग्रीगेशन कालों और गोरों के बीच में, तो उसमें भी तो यही था कि आप किसी होटल में नहीं जा सकते थे जो सयाफाम थे और जो खान। लेकिन देखिए, मतलब ये होती है जमहूरियत, और ये होता है कि आज इस मुल्क का जो सदर है वो एक सयाफाम शख्स है।
अमेरिका में क्या था ना, काम करते थे और गुलाम को जैसे वो कुछ पाबंदी थी उन पर।
जी हाँ, कि सोसाइटी माशरा किस तरह तब्दील हो सकता है एक स्ट्रगल के जरिए, मतलब कोई किसी भी नॉइज।
जो अमेरिका जो आज है वो डेमोक्रेसी में, लिबर्टी में, फ्रेटर्निटी में, इक्वलिटी के चैंपियन ऑफ द कॉज है वर्ल्ड में अभी।
बिल्कुल,
अमेरिका का तो एग्जाम्पल दिया जाता है इस बात के लिए कि वही एक देश है जहाँ की पूरी आजादी के साथ लोग अपनी बात कहते हैं, अपना काम करते हैं,
और इसीलिए दुनिया भर से लोग यहाँ आते हैं। अच्छा डॉक्टर साहब, हम दो लोगों को लेते हैं। नजमा, पहले तो मैं अपने सुनने वालों को बता दूं कि डॉक्टर बिंदेश्वर पाठक साहब हमारे आज मेहमान हैं।
खोल दिए जिसने बंधे पंख हमारे, वो हैं डॉक्टर बिंदेश्वर पाठक सर हमारे।
वाह,
जिन्होंने खुशियों से महकाई जिंदगी हमारी, इनकी भी फूलों से महके जिंदगी। धन्यवाद।
मतलब मैं बहुत ही शुक्र गुजार हूँ, और क्योंकि उन्होंने बड़ी इज्जत दी कि वो हमारे इस प्रोग्राम में आए।
इज्जत आपने दी, हमको बख्शी है।
नहीं तो डॉक्टर साहब, हमारे साथ फैसलाबाद से हमारी एक कॉलर है नजमा नौशाही। जी नजमा, आप क्या पूछेंगी?
अस्सलाम वालेकुम।
वालेकुम सलाम नजमा,
शहनाज कैसे हो?
मैं बिल्कुल ठीक ठाक हूँ।
हमारे मेहमान को भी बहुत बहुत सलाम हो। मैं उनसे ये पूछना चाहूंगी, बल्कि सबसे पहले तो मैं उनकी तारीफ करना चाहूंगी कि उन्होंने जो काम किया है शहनाज, वो एक नहायत जुरतमंदाना काम है। तो क्या आपकी अपनी बरादरी जो है उसने आपके लिए आपका साथ दिया, या आपकी राह में रोड़े अटकाए, या आपको कोई उन्होंने इसमें बहुत ज्यादा डिस्करेज किया या इनकरेज किया कि किस तरह आपने इसको अपनी बरादरी को कैसे मुतमईन किया आप अपने अपने काम से, कि आप जो काम आप कर रहे थे?
जी डॉक्टर साहब,
जो आपने कहा वो सही कहा। शुरू में तो ऐसा हुआ कि मेरे पिता जो फादर थे बड़ी शायद से बहुत दुखी थे वो, और मेरी शादी हो गई थी तो मेरे फादर इन लॉ तो इतने दुखी थे और क्या अपमान के जितने शब्द हो सकते हैं वो मुझे कहते थे।
कहते होंगे लड़की मैंने कहाँ ब्याह दी।
वो कहते थे कि हमने लड़की को बड़े प्यार से पाला पोसा और आपसे शादी की, सोचा था कि आप पटना विश्वविद्यालय से पास किया है, कुछ अच्छा काम करेंगे। लोग पूछता है कि सनी लोग क्या करते हैं, हम क्या बताएं कि शौचालय बनाते हैं।
बेगम साहब ने क्या कहा?
बेगम ने कभी मुझे इतराज नहीं कहा, भीतर में क्या बीतती थी हम नहीं कह सकते आपको, लेकिन मुंह से तो कभी उन्होंने विरोध नहीं किया, उनको छोड़ के सबने विरोध किया।
तो आपका साथ दिया, इसका मतलब है
हाँ, वो ब्राह्मण कम्युनिटी जो था मुझे बैठने देता था, जैसे जाते थे पहले ही बोल देता था कि ये थे मेहतर का लीडर आ गए, उनको कहो अलग बैठ के बैठने के लिए, हम लोग ब्राह्मण आदमी है।
अच्छा।
तो अपमान के जितने भी चीज हो सकते थे वो शुरू में हुआ, ऐसा बड़ी कठिनाई हुई। तो हमने अपने फादर इन लॉ से कहा कि देखिए टॉयलेट बनाता एक प्रोसेस है, हम तो हिस्ट्री का जो पेजेज है वो उलटना चाहते हैं, और या तो हम उलट देंगे या हम खो जाएंगे। तो उलट देंगे तो आपकी लड़की का हम देखभाल करेंगे, और कहीं खो गए तो आप देखभाल कीजिए, अब क्या कीजिएगा, शादी तो कर दी आपने।
हाँ, अब तो मजबूर है।
तो बड़ा डिफिकल्ट पीरियड था लाइफ का, और उसमें फिर पैसे नहीं थे, और एक तो हमने हमारे यहाँ शादी में ऑर्नामेंट्स लड़कियों को देते हैं यहाँ पर, तो हमारे पास पैसा था ही नहीं, तो हमने दिया ही नहीं शादी में, ऑर्नामेंट्स भी नहीं दिए, और जो भी था पत्नी का वो भी उनसे लेके बेच दिया हमने,
अपने काम में लगा दिया।
और काम में लगा दिया, फिर घर की कुछ जमीन छोटी थी उसको बेच दी हमने, और बहुत कर्जे ले लिए थे लोगों से हमने, कभी कभी तो मन करता था कि सुसाइड कर लें, लेकिन चूंकि हम स्ट्रांग माइंड के आदमी हैं तो हमने सोचा कि ये तो अंत होता नहीं है, सुसाइड करने से क्या होगा, आदमी को लड़ना चाहिए, अपना काम करना चाहिए। तो इस प्रकार से जो आपने प्रश्न किया है बड़ा माकूल प्रश्न था, कि बड़ी कठिनाई हुई शुरू में हमको, لیکن اللہ کی دعا سے ہم لوگ پھر آگے نکل گئے.
بہت خوشی کی بات ہے. اچھا ہمارے دو کالرز ہیں, میں ان کے سوال لے لیتی ہوں لیکن جواب میں آپ سے بعد میں لوں گی ایک آئی ڈی کے بعد, تو اس سے پہلے کہ ان کا فون نہ کر جائے. احمد اللہ وزیرستان سے. جی احمد اللہ.
السلام علیکم.
وعلیکم السلام احمد اللہ.
کیا حال ہے شنر؟
بالکل ٹھیک ٹھاک. بہت دن بعد آئے بھائی.
بس میں تو آتا ہوں موسم گرما میں, مجھے نیند آتا ہے رات کو.
اچھا تو چلیے صحیح ہے, بتائیں سب کیا پوچھیں گے ہمارے ڈاکٹر صاحب سے آپ.
میرا سوال یہ کہ یہ کام اس نے کب شروع کیا,
یہ کام کب سے شروع کیا؟ اچھا ٹھیک ہے شکریہ. ابھی ہم پوچھتے ہیں اور مرید خان میاں والی سے. جی مرید خان صاحب.
السلام علیکم. جی
وعلیکم السلام بھیا.
میں جی حاجی مرید احمد خان دوست کر میاں والی سے بول رہا ہوں. میں جی چاہتا ہے کہ میں ڈاکٹر صاحب کو منہ چوم لوں, اس زمانے میں ایسے لوگ بھی ہیں. تو میں یہ کہتا ہوں کہ ہمارا مسلمانوں کا مذہب جی کہتا ہے کہ سب انسان برابر ہیں, دنیا میں سب انسان برابر ہیں, اللہ نے سب کو جو ہے نا برابر بنایا ہے. یہ اونچ نیچ جو ہے نا یہ بہت بڑا ظلم ہے انسانیت کے ساتھ.
تو ڈاکٹر صاحب مرید خان نے تو خیر آپ کے لیے محض اپنی عقیدت کا اظہار کیا, بہت متاثر ہیں وہ آپ کے کام سے. لیکن احمد اللہ نے پوچھا تھا آپ سے کہ کب سے شروع کیا, تو مجھے معلوم ہے کہ آپ نے سوشیالوجی میں ایم اے کیا ہے. تو یہ کام آپ نے پڑھائی کے دوران شروع کیا یا پڑھائی کے بعد, کس سال سے شروع کیا؟
ایسا ہوا کہ ہم نے گریجویشن کیا تھا 64 میں اور ہم ٹرمینل تک ٹاپ کرتے چلے گئے, لیکن وہ انتیم امتحان ہو اس میں فرسٹ کلاس نہیں ملا مجھے. تو لائف کا ٹرننگ پوائنٹ وہیں پر ہے. بعد میں ایم اے انگلش میں, سوشیالوجی میں, پی ایچ ڈی, ڈی ڈی سب کی ہم نے, لیکن بعد میں کیا ہم نے جب یہ کام کر رہے تھے اس کے دوران کیا ہم نے. اور اس میں ہوا کہ ہم چھوٹی موٹی نوکریاں کرنے لگے, اسکول ٹیچر ہو گئے, پھر اسمال جابس کیا ہم نے. پھر بعد میں کیا ہوا کہ 1968 میں ایک سنستھا بنی تھی گاندھی جی کا, جو عبد الغفار خان تھے نا پاکستان میں.
جی جی جی.
تو وہ دونوں ایک دوست تھے, ساتھ تھے گاندھی اور وہ.
جی.
تو گاندھی جی کا 100واں برس تھا, 100 ایئرس تھا 69 میں.
اچھا.
اسی کے لیے سنستھا بنی تھی ان کا 100 ایئرس سیلیبریٹ کرنے کے لیے. اسی میں میں آیا اور اسی میں سوشل ورکر میں کام کرنے کے لیے, وہیں یہ پریرنا گاندھی کی ملی مجھے یہ کام کرنے کے لیے.
اچھا تو آپ نے وہاں سے شروع.
1970 میں, پھر 2 سال کے بعد سنستھا بند ہو گئی, ہو تو 1970 میں ہم نے سلبھ کی استھاپنا کی.
اچھا تو چلیے, لکشمی بہت دیر سے چپ بیٹھی ہیں. لکشمی نے آپ کو پتا نہیں معلوم ہے یا نہیں, انہوں نے ایک نظم لکھی تھی جو ہے کہ کس طرح یہ نیچے سے اوپر آئیں. تو لکشمی وہ نظم تو سنائیے ہمیں, اپنی کویتا سنائیے.
جی میم کویتا سنا.
ہاں کویتا سنائیے اب, تاکہ ان کو ڈاکٹر صاحب کو بھی تو پتا لگے کہ آپ نے ان کے لیے کتنی اچھی کویتا لکھی ہے.
میم کویتا کا نام ہے پتن سے استان کی طرف.
جی.
غم کے اندھیروں میں کھوئی ہوئی تھی زندگی, مر مر کے جینے کا نام تھا زندگی, بے مطلب بے جان سی تھی زندگی, الجھی الجھی سی پریشان سی تھی زندگی, دل میں تیر سا لگتا تھا جب نیچ کہہ کر بلاتے تھے لوگ, کانوں میں پگھلا سیسا سا گھلتا تھا جب چھوٹی جات کہہ کر بلاتے تھے لوگ, کیا ہم انسان نہیں تھے جو ہم سے اتنی نفرت کرتے تھے لوگ, تبھی روشنی کی ایک کرن نظر آئی, خوشیوں کی سوغات لے کر ایک نئی صبح آئی, ارمانوں کو جیسے نیا آسمان ملا, سپنوں کو جیسے پورا جہان ملا, آج آسمان چھونے کو من کرتا ہے, آج کھلی ہوا میں اڑنے کو من کرتا ہے, کھول دیے جس نے بندھے پنکھ ہمارے, وہ ہیں ڈاکٹر بندیشور پاٹھک سر ہمارے, جنہوں نے خوشیوں سے مہکائی زندگی ہماری, ان کی بھی پھولوں سے مہکے زندگی. دھنیواد.
واہ بھائی بہت خوب. اچھا لکشمی ہمارے ساتھ ہے, ڈاکٹر صاحب کیسا لگا سن کے آپ کو لکشمی کی کویتا؟
ہم سر کو بھی بہت بہت دھنیواد دیتے ہیں, جو میم آپ جیسے انسانوں سے ہم بات کر سکتے نہیں, ہماری اتنی اوقات نہیں تھی میم جو ہم ایسے فون پہ بات کر سکتے. ہم سر کو بہت بہت دھنیواد دیتے ہیں جو ہم کو اتنا کامیاب بنایا.
تو لکشمی پڑھنا لکھنا کب سیکھا آپ نے, کہاں سیکھا پڑھنا لکھنا؟
سلبھ میں آ کر ہی میں نے پڑھنا سیکھا ہے, میں ان پڑھ تھی پہلے.
آواز دوست انعامی مقابلہ میری کہانی
پاکستان میں ہمارا پتا ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر
1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज दोस्त इनामी मुकाबला मेरी कहानी।
तो सामिन ये थे हमारे डॉक्टर साहब पाठक साहब जिनसे और आपने मुलाकात की और उनकी जो एक ज़बरदस्त किस्म की एक्टिविस्ट है उनसे भी। तो डॉक्टर साहब का जैसे कि मैंने बताया एक तमहीद है ये, हम अगले प्रोग्राम में अपने किसी मेहमान को लाने वाले हैं अगले प्रोग्राम में या उससे अगले प्रोग्राम में जब भी डॉक्टर पाठक हमें मिल जाए मैंने कोशिश कर रही हूँ कॉन्टेक्ट करने की दोबारा, क्योंकि वही बहुत ही कीमती मशवरे दे सकते हैं हमारे आइंदा जो कहानीकार हैं उनके काम के लिए। तो चलिए हम अपने अगली कहानी से पहले कॉलर्स को ले लें। आशिक हुसैन मलिक साहब हैं कुलगाम जम्मू कश्मीर से। जी आशिक हुसैन साहब अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम।
आपका फेसबुक पे पैगाम मुझे मिलते रहते हैं, मैंने कहा कि लेना ज़रूरी है आप लोगों को ताकि आपकी शिकायत दूर कर सकूं कि टोल फ्री नंबर आपके लिए नहीं है। तो नाराज़गी दूर हो गई। अब कश्मीर में अक्सर लोग हमसे इस बात पर नाराज़ होते हैं कि हमने वहाँ के लिए नंबर क्यों नहीं रखा, लेकिन
एक्चुअली ये तो सही बात है। पता है कि कश्मीर में भी कोई ऐसे बच्चे होते हैं जिनको हेल्प की जरूरत होती है।
हाँ।
तो डायरेक्टली वो फेसबुक है अगर वो अपनी मैसेज छोड़ते हैं तो ऐसे पता नहीं होता कि हम कैसे करें कॉन्टेक्ट।
तो सबसे अच्छी बात ये, मुझे तो खुशी होती है जब आप लोग शिकायतें करते हैं ना, इस बहाने कोई रابطہ तो रहता है ना। तो ऐसी कहानियां जो भी लिखना चाहें, बल्कि इरशाद मैं आप सबसे आशिक हुसैन कहूंगी कि आप मदद करें, कोई भी अगर कहानी अपनी लिखवाना चाहे तो आप उन्हें हमारा पता भी दे सकते हैं, फेसबुक का भी पता दे सकते हैं, वो जिस तरह भी आना चाहें। तो कैसी हमारा रिसेप्शन कैसा है आजकल कश्मीर में, आवाज साफ आ रही है?
हाँ मैम आ रही है।
अच्छा तो आप
जी
आप कहिए।
मैम आपके हम आपका प्रोग्राम ऐसे सुन रहे मंजूरा मैं आपका एड्रेस मैंने एक में दिया था पहले।
अच्छा
मैम उसका नाम है मंजूरा मलिक।
अच्छा
मैं उसका कांटेक्ट है आपके साथ फेसबुक पे
मंजूर अहमद मलिक। तो ये क्या हाँ। कहानी लिखना चाहते हैं अपनी?
नहीं मैम उसने मुझे आपका ये दिया, उसने बोला अगर आपको ये प्रॉब्लम है आप उनसे कॉन्टेक्ट करो आपको ही वो कर सकते हैं।
अच्छा वाह भाई, फिर तो मंजूर साहब को हम शुक्रिया अदा करेंगे। तो आशिक हुसैन आप क्या कोई कहानी सुनाना चाहते हैं इस प्रोग्राम में?
मैम एक्चुअली मैं कहानी सुनाना चाहता हूँ अपनी।
अच्छा तो ऐसा है कि कहानी सुनाने के लिए शर्त यह है कि पहले मैं उसको लिखा हुआ देख सकूँ कहानी को। तो आप अपनी कहानी जो है फेसबुक पर ले आइए लिख कर। और आपको उर्दू लिखनी आती है या आप रोमन में लिखेंगे?
मैम मुझे उर्दू आती है लिखनी।
हाँ लेकिन
इंग्लिश भी आती है लिखना।
नहीं लेकिन आप उर्दू आसानी से लिख सकते हैं पूरी
ऐसे? हाँ लिख सकता हूँ।
तो बस ठीक है, फिर तो आप उर्दू में कहानी लिख के और फेसबुक पर इसको पोस्ट कर दीजिए और मैं बिल्कुल पढ़ के फौरन आपको बता दूंगी। फेसबुक पर भेजने से फायदा ही होता है कि फौरन मेरी नजर से गुजर सकती है। तो चलिए बहुत खुशी हुई आशिक हुसैन मलिक, अब आपकी कहानी का इंतजार रहेगा। और गिलगित से हमारे साथ हैं इरशाद काजमी साहब। जी इरशाद साहब अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम भाजी,
कैसे हैं आप? आपने तो कहानी सुनाई थी ना अपनी?
जी जी भाजी मैंने पिछले साल सुनाई थी।
जी पिछले साल बहुत अच्छी कहानी थी आपकी। अब क्या हाल चाल है आपके?
शुक्र भाजी अल्हम्दुलिल्लाह मैं ठीक ठाक हूँ।
तो आपने कोई अपनी ऑर्गेनाइजेशन वगैरह भी बनाई है? मैं फेसबुक पे देख रही थी।
जी भाजी मैंने अपनी एक ऑर्गेनाइजेशन बनाई है विजन वेलफेयर फाउंडेशन नाम के साथ।
अच्छा तो क्या हुआ
पहले से हम
जी भाजी तो कुछ मतलब फायदा हो रहा है उससे लोगों को?
बहुत जबरदस्त फायदे हो रहे हैं भाजी। पिछले दिनों दिसंबर में हम यहाँ गिलगित से ब्लाइंड दोस्तों का एक डेलीगेशन भी लेके गए थे इस्लामाबाद के एक्सपोजर टूर पर, कोई 20 हमारा ग्रुप था अफराद का, और वो मैं खुद लेके गया था वहाँ। हमने उनको अच्छा खासा एंटरटेन करवाया और वो बड़े फ्रेश हो के आ गए यहाँ पर।
अच्छा तो चलिए बड़ी खुशी हुई। जी इशार आपकी एक बहन की शादी हुई थी, बड़ी प्यारी सी बहन थी आपकी, उनकी हमने तस्वीर भी फेसबुक पर बल्कि डाली थी शादी की। आप ही की बहन थी ना?
जिस रोज साहब ने हमारी स्टोरी शामिल की थी उसी दिन उनका निकाह हो रहा था।
हाँ,
अल्लाह शुक्र भाजी वो अच्छी खासी खुश है अपने घर में और आपकी दुआएं
हैं। इशाद आपने देखा कि हम लोग कैसे अपना एक खानदान बन गया है सबका, कहानी मेरी कहानी के तमाम लोगों का कि सब बातें भी एक दूसरे को पता होती हैं।
मैं सुनता हूँ बहुत ज्यादा सुनता हूँ। लास्ट टाइम मेरा एक्सीडेंट भी हुआ था, उन दिनों में रेडियो मेरा खराब था सेट, तो खासी मैं उससे आउट रहा یوں سب لینا بھاجی ہم ایک فیملی بن گئے پوری دنیا میں. ابھی دیکھیے کشمیر سے اب کال شامل کرے, ابھی انڈیا سے اب بھی مہمان لیے, بہت ہی اچھے مہمان. اور جو لکشمی صاحبہ نے جو پوئم, جو
کتنے اچھے لوگ ہیں. اور مجھے افسوس یہ ہوتا ہے ارشاد کہ دیکھیے انہوں نے جیسے کہ بتایا کہ جو ذات پات کا نظام تھا جو کہ جدید ہندوستان میں یقینی طور پر وہ اس میں کم ہو رہا ہے, لوگ جو ہیں ترقی کی جانب جا رہے ہیں, لیکن اسلام میں جہاں کبھی بھی ذات پات کی کوئی جس میں ذات پات کی وجہ سے کسی کو کسی پہ فوقیت نہیں دی گئی تھی, وہاں پہ لوگ اس مذہب کو مانتے ہوئے ذات پات کے چکر میں, برادریوں کے چکر میں اس طرح الجھ کے رہ گئے کہ انسانیت کو اپنی بھولتے جا رہے ہیں. تو ارشاد بہت شکریہ, آپ اور لوگوں سے بھی کہیے. جی کہیے
باجی. آپ کا میں ٹائم زیادہ نہیں لینا چاہتا ہوں, انشاءاللہ میں پرمنٹ ابھی آپ کا پروگرام میں شامل ہوتا رہوں گا. لاسٹ ٹائم آپ نے رائے ناصر صاحب کو بھی شامل کیا تھا, اور گلگت سے آپ نے ایک سٹوری شامل کی تھی شاہد خان قریشی صاحب, ان کا اگر مجھے کانٹیکٹ نمبر بھی مل جائے تو انشاءاللہ ہم ان کے لیے ایک ویل چیئر کا انتظام کر سکتے ہیں یہاں پر.
اچھا,
تو پھر کچھ رپورٹس میں نے آپ کی جو آئی ڈی ہے فیس اس میں نا,
ویسے میں آپ کو ایک اچھی بات, ایک اچھی خبر سنا دوں کہ شاہد صاحب کی, کیونکہ ہم نے ڈاکٹر امجد ثاقب کو بلایا تھا اخوت فاؤنڈیشن کے, انہوں نے جو بھی مدد تھی وہ ان کی کر دی تھی, لیکن یہ بہت زبردست کام ہوگا اگر آپ ان کو ایک ویل چیئر دلا دیں گے. میں آپ کو بالکل ان کا ٹیلی فون نمبر دے دوں گی, آپ کا نمبر ارسلان کے پاس ہے, میں دوسرے کالر کو لیتی ہوں. بہت شکریہ ارشاد آپ کا. غلام کاظم ہے, خدا حافظ. لیا سے غلام کاظم. جی غلام کاظم.
جی وعلیکم السلام باجی,
کیسے ہیں بھیا؟
جی میں ٹھیک ٹھاک, کریا سے ہوں باجی.
اور کہانی سنی آپ نے؟
جی باجی میں بالکل سنی.
تو
بھائی ایک میرا مسئلہ ہے, وہ اگر آپ حل کر سکتے ہیں تو برائے مہربانی کر کے میرا مسئلہ حل کرا دیجیے.
مسئلہ حل کرنے کے لیے کہانی لکھنا ضروری ہے, آپ کو پتا ہے نا, یہ شرط میں ہٹا نہیں سکتی, کیونکہ یہ دیکھیے ریڈیو کا پروگرام ہے نا, آپ کو معلوم ہے, اور یہ کہانیوں کا پروگرام ہے. تو اس کی خوبصورتی یہی ہے کہ جب آپ تھوڑی سی محنت کیجیے, ایک اچھی سی کہانی لکھیے, ہم تو افسانہ نہیں لکھواتے. جیسے آپ مجھ سے بات کر رہے ہیں اسی طرح بات چیت کے انداز میں اپنی کہانی لکھ بھیجیے. جی
میں انتہائی غریب بندہ ہوں, میرے پاس ایک بندہ فراڈ کر کے گیا 3 لاکھ روپے.
میں سمجھ گئی آپ کی بات غلام کاظم, میں آپ کی بات سمجھ گئی, میں آپ کی بات سمجھ گئی. اپنی کہانی لکھی, اپنی زندگی کی کہانی, آپ کی زندگی کیسی تھی جب اس کس طرح فراڈ کیا گیا, پھر اس کے بعد آپ پر کیا گزری. تو جب آپ اپنی کہانی لکھیں گے اس کے بعد ہم آپ کی کہانی کو پروگرام میں شروع کریں شامل کریں گے, اور کوشش کریں گے کہ آپ کی ہم کوئی مدد کروا سکیں. یہ مطلب پکی بات نہیں ہوتی, لیکن ہم کوشش ضرور کرتے ہیں. اچھا سواد سے بخت زادہ صاحب ہیں. جی السلام علیکم بخت زادہ.
السلام علیکم شہنا صاحبہ,
کیسے ہیں آپ بخت زادہ صاحب؟
کیسے ہیں جی, آپ کو آپ کے اسٹاف کو میرے طرف سے دعا سلام قبول ہوں.
تو آپ بڑے دن بعد آئے پروگرام میں,
اپنے پاٹک صاحب لکشمی صاحبہ ان کو بھی سلام قبول ہوں.
بہت آپ کو میں ضرور پہنچا دوں گی. ویسے ہم پاٹک صاحب کو اگلے ہفتے کوشش کر رہے ہیں لائیو لینے کی, اور آپ ضرور آئیے گا. اچھا بخت زادہ صاحب ایک بات بتائیے مجھے, ایک خاتون کی کہانی تھی, بیوہ تھی, ان کے بچے تھے کئی, آپ نے ان کی کو پیسے بھیج رہے تھے؟
جی جی.
آپ نے ان کی مدد, آپ نے ان کی مدد شروع کی تھی؟ آپ نے ہمارے پروگرام میں کہانی سن کے کسی کی مدد شروع کی تھی, آپ ہی تھے یا کوئی اور تھے وہ؟
ہاں ہاں میں نے آفر کی تھی.
اچھا,
اور وہ ایک اپنا بلوچستان کی تھی میرے خیال سے,
مجھے اب یاد نہیں, لیکن مجھے یہ یاد ہے بخت زادہ صاحب. تو کیا امداد پھر دینی شروع کر دی آپ نے ان کو؟
جی نہیں, ان کے ساتھ تو میرے کانٹیکٹ بھی نہیں ہوئی تھی, اور نہ دوبارہ انہوں نے میرا کوئی ایڈریس بھی لیا تھا, نہ کوئی کانٹیکٹ ہوئی تھی ان کے ساتھ.
اچھا, تو چلیے میں دیکھتی ہوں, کیونکہ مجھ سے کسی نے پوچھا بھی تھا. تو ویسے بہت شکریہ آپ کا, ابھی بھی آپ کی وہ پیشکش برقرار ہے نا مدد کی؟
انشاءاللہ میں امید رکھتا ہوں کہ برقرار ہے.
تو بلکہ
ابھی تو پاٹک صاحب کے بارے میں بات کر رہا ہوں, اور وہ اپنی پرانی بات بھی آپ یاد رکھے, ان کے بارے میں بات کروں گا.
کس کے؟
سب سے پہلے تو پاٹک صاحب جو ہے ان کو میں یہ کہتا ہوں کہ پاٹک از ویری گریٹ مین.
بالکل,
انہوں نے اتنی بڑی قربانی کی ہے, اور میرا تو یہ عرض ہے کہ یہ اپنے لیے کارپوریشن بنا دے غریبوں کے لیے, اور ڈونرز جو ہیں جو انشاءاللہ ان کے بہت امداد کر لیں گے.
نہیں صحیح ہے, انہوں نے بنائی ہوئی ہے, میں نے آپ کو نام بتایا نا بخت زادہ صاحب, ان کی ہے انٹرنیشنل سلاب انٹرنیشنل سوشل سروس, اور بہت بڑی تنظیم ہے ان کی, اب تو بہت اس کی فنڈنگ بھی.
انٹرنیشنل
سلاب, سلاب ہے S U L A B H, سلاب انٹرنیشنل جی
اوکے,
تو
اوکے.
بہت اچھی سنگی ہے.
شہرا صاحب ایک درخواست ہے آپ سے میرے.
جی کہیے.
ایک درخواست میری ہے کہ آپ لوگ پلیز یہ کر لیں کہ بعض جگہ جو ہے نا اتنا یہ فون کی سہولت نہیں ہوتی تو موبائل والے بڑے انتظار کرتے ہیں.
نہیں بالکل صحیح ہے. آپ نے دیکھا آج ہم نے نہیں نہیں یہ مان لی میں نے بات آپ کی. آپ لوگ اپنا نمبر لکھوا دیا کریں فون کر کے تو ہم پھر دوبارہ کال کر لیں گے, انتظار نہیں کرنا پڑے گا. نمبر دو.
آپ یقین کر کے بعض ٹائم دو دو کارڈ یوز کرتے ہیں وہ بھی یوز ہو جاتے ہیں.
مجھے معلوم ہے, مجھے معلوم ہے, اسی لیے آپ لوگ فوراً بتا دیں. جی دوسری کیا ہے؟
دوسری عرض میرا یہ ہے کہ اپنا یو ایس اے میں اپنا بفلو یونیورسٹی فیضان صاحب جو ہے ان کو میرے طرف سے اگر سلام بھیج دیں بڑی مہربانی ہوگی. جی
اچھا ٹھیک ہے, ضرور. فیضان صاحب ہمارے آئی ٹی این میں اکثر آتے ہیں ان دی نیوز میں.
وائس آف امریکہ کو میں بہت شکر گزار ہوں کہ ان سے ہم لوگوں نے بہت اچھی بات بھی سنی ہے اور بڑے اچھے اچھے واقعات بھی سنے ہیں.
اور آپ کو پتا ہے کہ ہم آپ کے شکر گزار ہیں. آپ جیسے آپ جیسے سننے والے رونق ہے ہمارے پروگرام کی. تو سامعین یہ کچھ کالز تھیں, اور اب ہم چلتے ہیں ایک اور کہانی کی طرف. عبد الشکور صاحب کی ایک کہانی ہے جو انہوں نے فاٹا سے ہمیں بھیجی تھی. مجھے اب یاد نہیں رہا یہ کہانی پرانی ہے کہ انہوں نے یہ نام صحیح ان کا ہم لے رہے ہیں یا نہیں, کیونکہ کئی دفعہ ہم فاٹا میں نام جو ہیں نہیں لیتے لوگوں کے ان کی اپنی سیکیورٹی کے لحاظ سے. تو پہلے ہم کہانی سنتے ہیں فاٹا سے. کہانی بہت اچھی کہانی ہے. اس میں سب سے اچھی بات یہ ہے کہ کس طرح نوجوانوں کو دہشت گردی سے ہٹا کر اور کسی تعمیری کام کی طرف لے جائے گا. لیجیے سنتے ہیں.
یہ کہانی میری زندگی کی, میری پوسٹنگ کے بارے میں, جو کہ میں جب سے میں میری پوسٹنگ ہوئی 2011 کو اس کے بارے میں لکھ رہا ہوں کہ میں نے کیا کیا. عمر تو میرے 29 ایئرز ہے, چھوٹا ہوں جو بھی ہوں, مطلب میں نے اپنی ایک وہ کوشش کی, یہ میری ایک خواہش تھی کہ میں ان کے لیے کچھ کر سکتا ہوں. ان لوگوں سے ملا, کس طرح میں نے تبدیلی لائی یہاں کے ینگسٹر میں, امن کے سلسلے میں میں نے کیا کیا. تو یہ کہانی جو ہے یہ مطلب دوسرے کہانی سے بالکل الگ ہے. یہ ریئل کہانی ہے جو کہ میں ابھی میں آپ کو سناتا ہوں. اس طرح ہے, جب میں فرسٹ ٹائم پہنچا یہاں پہ, تو اس وقت یہاں پہ جو حالات ہیں وہ بہت زیادہ وہ خراب تھے. تو اس میں میں نے سوچا, بہت پہلے تو ہمیں بہت سی وہ اس میں ہوئی ناکامی کا سامنا کرنا پڑا. پھر میں نے انڈیویجولی سوچا کہ بھائی کوئی اس طرح کام کروں میں جس سے میں ان لوگوں کو, ان نوجوانوں کو, ان کو بچا سکوں. تو میں نے ایک کوشش کی, فرسٹ اسٹیپ لی. تو اس کے سلسلے میں میں ان کے پاس گیا, ان لڑکوں سے ملنے کی کوشش کی. پہلے تو مجھے بہت زیادہ ناکامی کا سامنا کرنا پڑا کہ کس طرح یہ کیوں ہوتا ہے. پھر میں نے بار بار کوشش کی, الحمدللہ مجھے اس میں بہت زیادہ کامیابی ہوئی. میں ان نوجوانوں کے پاس گیا, ان کے جو رائے, ان کے خیالات میں نے ان سے سنے, ان کے سائیکو کو پڑھا کہ بھائی یہ کس طرح کے لوگ ہیں اور یہ کیا کرنا چاہتے ہیں. بعد میں جب میں ان سے ملا تو مجھے محسوس ہوا کہ ان نوجوانوں میں سب سے پہلے گیم کا شوق ہے, گیم کے بعد میں نے ان کو نوٹ کیا کہ بھائی گیم کے بعد ان کی دوسری شوق کیا ہے, وہ تھی تعلیم. سب سے پہلے میں نے گیم کے سلسلے میں میں نے ان لوگوں کو میں نے سب سے پہلے ان کو اکٹھا کیا. اکٹھا کرنے کے بعد میں نے یہ فرسٹ اسٹیپ یہ لیا کہ ان کے لیے میں نے ایک ٹورنامنٹ, پہلے میں ان کو ان کے ساتھ کھیلنے گیا. کھیلنے کے بعد میں نے یہ کوشش کی کہ بھائی ان لوگوں کو اکٹھا کروں اور ان کی رائے لی میں نے کہ بھائی کھیلنے کے بعد آپ کیا کرنا چاہتے ہو. تو ان لوگوں کا ان کی ایک مطلب اکثریت نے یہ فیصلہ کیا کہ بھائی آپ ہمارے لیے ایک ٹورنامنٹ کرائے. اس ٹورنامنٹ کے سلسلے میں ان کی جو رائے ہے ان کو میں نے فالو کیا, اور کرنے کے بعد میں نے ان کے لیے ایک ٹورنامنٹ کا بندوبست کیا, جس میں مجھے الحمدللہ کرکٹ ٹورنامنٹ جو میں نے کرایا یہاں پہ پہلا جو تھا, ابھی یہ دوسرا شروع ہے, دوسرا بھی ابھی یہاں پہ میں کرا رہا ہوں وہ شروع ہے الحمدللہ. یہ بھی اپنی کامیابی کی طرف آپ ہیں. تو الحمدللہ مجھے بہت زیادہ کامیابی ہوئی, اور ان ینگسٹر کی طرف سے مجھے بہت زیادہ رسپانس ملا. انہوں نے مجھے مطلب اس میں بہت زیادہ جو گاؤں کے جو بڑے تھے انہوں نے مجھے گائڈ کیا. گائڈ کرنے کے بعد اس میں مجھے بہت زیادہ کامیابی ہوئی. دوسرا جو اسٹیپ میں نے لی جو ایجوکیشن کی, تو میں نے ان کے لیے ان لڑکوں کی رائے پوچھے, ان کی جو خواہش تھی کہ ہم ایجوکیشن حاصل کریں. بیسکلی ان کا جو پرابلم تھا کہ یہ لوگ بہت پور کمیونٹی سے ان کا وہ تعلق ہے. تو میں نے ان کے لیے اپنی مدد آپ کے تحت میں نے ان کے لیے کتابیں لی. کتابیں لینے کے بعد میں نے ان کو ان کے لیے بیگس لیے. بیگس لینے کے بعد میں نے ان کو اسکول جوائن کیا, اور اپنی مدد آپ کے تحت میں نے ان کے لیے فری ٹیوشن کیمپ کروایا. فری ٹیوشن میں نے یہاں پہ کیمپ کروایا, جس میں مجھے الحمدللہ بہت زیادہ کامیابی ہوئی. تو آج اس سلسلے میں دوسرا ٹورنامنٹ یہاں پہ میں کرایا ہوں, یہ جاری ہے, ابھی اپنی آخری اسٹیج پر ہے. تو بھائی الحمدللہ جو یہاں پہ جو ینگسٹر ہے اس کی طرف سے مجھے فل سپورٹ مل رہا ہے, اور جو ان کے جو بڑے ہیں وہ بھی مجھے الحمدللہ بہت زیادہ سپورٹ کر رہے ہیں. اگر یہ جو سلسلہ اس طرح جاری رہا تو انشاءاللہ جو عوام ہے جو میرے ینگسٹرز ہیں تو ان میں یہ شرکا واریت الحمد للہ انشاءاللہ یہاں سے ختم ہوگا. تو اس سلسلے میں میں اپنے جو گورنمنٹ ہے جو میرے این جی اوز ہے جو میرے یہاں پہ پی اے صاحب ہے جتنے بھی ادارے یہاں پہ جو کام کر رہے ان سے میری گزارش ہوگی کہ آپ براہ کرم آپ کے اس پروگرام کے تھرو وائس آف امریکہ کے تھرو میں ان کو یہ میسج دینا چاہتا ہوں کہ خدا را یہ جو ہمارے نئے جو ینگسٹر جو ہے جو نوجوان نسل ان کو تباہی سے بچائے اور اس میں جو اپنا رول ادا کریں. جو میری جو کہانی ہے یہ آپ نے ان کو باندھا.
بہت بڑی کوشش ہے, تو اس میں کس نے مدد کی آپ کی؟
اس میں مجھے اس طرح ہے نا بازی کے بہت سے این جی اوز والوں نے میری مدد کی یہاں پہ اس کو مطلب اس کو کامیاب بنانے میں. اس کے ساتھ ساتھ جو گاؤں کے جو بڑے بزرگ ہیں انہوں نے میری بہت زیادہ کامیاب انہوں نے میری مدد کی, اور اس سلسلے میں ان کا سب کا شکر گزار ہوں کہ انہوں نے اسٹیپ لیا. تو آج الحمد للہ یہ چیزیں جو میں نے شروع کی ہے وہ اپنے آخری اسٹیج پر ہے. ابھی دوسرا بازی یہاں پہ میں آپ کو یہ بتا چلوں کہ امن کے سلسلے میں میں نے یہاں پہ دوسرا ٹورنامنٹ بھی یہاں پہ کرایا ہے.
مجھے آواز آ رہی ہے آپ کے پیچھے سے بچوں کے شور مچانے کی, آپ تھوڑا قریب جائیے, تھوڑا آواز سنوائیے ہم لوگوں کو.
ابھی آپ سن رہے ہو باجی جو میرے سامنے جو آواز آ رہی ہے یہ نوجوانوں کی آواز ہے جو گراؤنڈ پہ میرے ساتھ ہے اور مجھے فل سپورٹ کرے. یہ شائقین کرکٹ ہے جو یہاں پہ اس میچ کو دیکھنے کے آ رہے ہیں, یہ ان کی آواز ہے جو یہاں پہ اس گیم کو دیکھنے کے لیے آ رہے ہیں. تو آواز تو میرے خیال میں باجی آپ کو آ رہی ہے,
بہت اچھی آ رہی ہے اور بہت خوشی ہو رہی ہے اس آواز کو سن کے. کتنے بچے کھیل رہے ہیں یہ
باجی؟ یہاں پہ کم از کم مور دین ہوگا 5000 کے قریب یہاں پہ لڑکے جو اکٹھا ہوئے ہیں, اور یہ میچ ابھی آپ کے سامنے آپ سن رہے ہو. میرے خیال میں تو ٹی وی نہیں ہے ویسے آپ کو نہیں سن, یہ میں آپ کو سنا سکتا ہوں, یہ ان کی آواز ہے. آپ ان کے فیلنگس بھی آپ سن سکتے ہو باجی, یہ فیلنگس میں بھی آپ کو ان کو ان کی آواز جو ہے وہ ریکارڈ آپ کو شیئر کر سکتا ہوں آپ کے ساتھ
بات کروائے.
باجی آپ سن لیں جو یہاں کے ایک کھلاڑی ہے ایک اسپورٹس مین ہے وہ اپنا جو مطلب ہے ان کی جو فیلنگس ہے اس ٹورنامنٹ کے بارے میں اور میرے جو اسٹیپس ہے ان کے بارے میں یہ آپ کو بتائے گا کہ کیا ہوا ہے کیا ہو رہا ہے.
جی جی بتائیے.
جی ہلو السلام علیکم. جی 22-23 سال ہوگا.
تو آپ پڑھنے والوں میں شامل ہیں یا آپ کام کر رہے ہیں؟
فل پڑھنے والا ہے.
اچھا تو کچھ بتائیے کیسے ہوا, زندگی کیسے بدلی آپ لوگوں کی؟
اچھا صحیح گزرا ہے. جی جی بس یہ جو ہے نا یہ سب چیز اسٹیل نے لایا دیا. جی پورا کرکٹ کا جی سامان تھا وغیرہ کچھ سب لایا. جی ہم لوگ جی پڑھتا تھا اور کرکٹ کھیل رہا تھا.
ہاں
بات کر دو جی ایک دوسرے بات کھلاڑی سے.
یہ بھی باجی دوسرا جو یہاں پہ ایک دوسرا لڑکا اسپورٹس مین مطلب کھلاڑی ان سے اس کی رائے سنیں.
جی باجی ہم جی پہلے پشاور میں رہتے تھے اور جب یہاں آئے تو یہاں کچھ بھی نہیں تھا. بھائی نے خود ہمدردی کی ہمارے ساتھ اور یہاں پر ایک بڑا ٹورنامنٹ بنایا. جی انہوں نے بہت سامان اپنے سے طرف سے خریدی اور ہمیں لایا یہاں.
آپ کیا سمجھتے ہیں کہ اس سے زندگی بدل گئی بچوں کی؟
جی بالکل, بہت بچے آتے ہیں یہاں پر لطف اندوز ہوتے ہیں میچے اور زندگی اس کی بدل جاتی ہے.
اچھا تو اس سے پہلے آپ لوگ کچھ نہیں کھیل کود کا کوئی بندوبست نہیں تھا آپ لوگوں کے؟
کوئی بندوبست نہیں تھا, ہم یہاں نہیں آتا تھا. اس بھائی نے ہمیں بہت کچھ کہا امن امان کے بارے میں اور یہاں لایا. جی ابھی جو ہم کڑے ہیں گراؤنڈ میں کڑے ہیں اور بھائی ہمارے ساتھ ہی.
کون سب سے اچھا کھلاڑی کون ہے کرکٹ کا؟
جی بہت سارے کھلاڑی یہاں پر موجود ہیں کرکٹ کا اور تالیاں بجا رہے ہیں.
اچھا چلیے بہت خوشی ہوئی. آپ لوگوں کو گانا وانا نہیں آتا کسی کو؟ جی کس کے نعرے لگ رہے؟
جی بھائی کے نعرے لگا رہے جو ہمارے ساتھ بہت ہمدردی کرتا ہے اور ہمارے ساتھ یہاں رہتا ہے, ہمارے ساتھ بہت گپ شپ بھی لگا رہتا ہے.
تو آپ سب جو لوگ بچے لوگ جو ہیں ان میں کسی کو گانا گانا آتا ہے؟
جی جی کیوں نہیں آتا, کچھ تو آتا ہے.
سنائیں.
او صورت ایسی ناتا شروع کرنو پما خوانی دزل کدن راغلی دینا او موری لندے تو پک میرا کرنو لندی چنار تکارو نہیں راغلی دینا او آسمان کی تکاخی جنو صندوق جوڑی گی میک دزرو ور کبینا او موری لندے تو پک.
یہ جو یہاں پہ جو بچے تھے ان کے فیلنگس تھے گانے کا مطلب یہ دوسرا آپ کو بتایا تو بچہ ہے اردو نہیں آتا
پورا گانا. جی اس نہیں سنا تو اس کو شرماتے شرماتے تھوڑا بچہ ہے. جی لوگ کو آواز آئے گی لیکن ابھی وہ بچہ ہے وہ بھاگ گیا. بچے اب شور مچاتے اور شرماتے, ہم اس سے بات کرتے ہیں ایک منٹ.
سنے باجی
جی
منگا تھا خیبری منگا سان دیو منگا پختہ نہیں وہ وطن رمضان قربان دے.
یہ انہوں نے گایا کہ باجی منگ دا خیبر زلمے پختو زمونگا شان دے مونگا پختانی ہو با وطن نزان قربان دے. جو اپنی جو ان کو یاد ہے نا وہ آپ کو گا کے سنائے گا. دوسرا لڑکا یہاں پہ نام
ٹھیک ہے.
دستا رانا بچے تو کار دے نو سوچے بچے تو کار کا بھی تشبرا جنا او پائی مرجن سی واٹ کے پروتیم خان خیل راشا پریشن رالا کبینا یا پائی مرجن سی واٹ کے پروتیم دمرا کلور زپا چڑو وحل ایما یا پر پسار دا پیغلو جنگ دے دمرا کلور پدن دا سویشتل کبینا وے جانان تے چیران لالے وے دا باقی پاتے جون بچا تا تیرا اما
یہ تھے جو ہمارے ینگسٹر تھے ان کی فیلنگ میں سنے.
بڑی خوشی ہوئی بھائی آپ تو زبردست کام کر رہے ہیں آپ. بہت شکریہ, بہت اچھی ریکارڈنگ کروائی آپ نے ہماری. تو سامعین مجھے یقین ہے آپ کو بھی اتنی پسند آئی ہوگی جس طرح نوجوانوں کے لیے ایک بہت ہی پازیٹیو یہ کام کر رہے ہیں. اور اب ہم لیتے ہیں خوشاب سے اللہ بخش صاحب کا فون. جی اللہ بخش صاحب السلام علیکم.
السلام علیکم.
جی وعلیکم السلام. کیا نام ہے آپ کا؟
میمونہ.
میمونہ, تو یہ آپ کہاں سے آ گئی؟ میں تو خوشاب سے اللہ کوئی بات نہیں. میمونا کیا حال چال ہے؟ اچھا اچھا, تو پورا نام کیا آپ کا میمونا؟
میمونا بیبی.
بہت پیاری آواز ہے آپ کی میمونا. کیا کرتی ہیں آپ؟
میں تھرڈ ایئر کی
اسٹوڈنٹ. اچھا اچھا, تو کیا آپ پروگرام سنتی ہیں باقاعدہ؟
جی بالکل, ہم آپ کا پروگرام سب سنتے ہیں سب گھر والے.
اچھا, تو کیسا لگتا ہے؟
بہت اچھا, سب پروگرام آپ کے بہت اچھے.
چلیے بڑا شکریہ. اور آپ کوئی کہانی وغیرہ کیوں نہیں لکھتی ہمارے پروگرام کے لیے؟
بس میں تھوڑا مصروف رہتی ہوں گھر میں, ان شاء اللہ کبھی مجھے ٹائم ملا پھر میں ضرور لکھوں.
اور دیکھیے ذرا آپ کے آس پاس کوئی اگر کہانی سنانا چاہے نا تو اس کو بھی ملوائیے ہم سے اور پتہ بتائیے ان کو تاکہ وہ اپنی کہانی بھیج سکیں. ٹھیک ہے میمونا, اور کوئی بات آپ جو کہنا چاہتی ہوں؟
میں صرف ایک بات آپ کو آپ کے توسط سے سارے جو بھی سنے ان کے لیے کہنا چاہوں گی کہ اگر تم لوگ تم سے متاثر ہو رہے ہیں تو تکبر نہ کرو, شکر ادا کرو اپنے رب کا جس نے تمہارے عیب چھپا کر تمہیں لوگوں میں معزز بنا رکھا ہے.
بہت شکریہ, بہت اچھی بات آپ نے کہی. اور تکبر واقعی بہت ساری خرابیوں کی وجہ بنتا ہے. میمونہ بہت شکریہ, آئندہ پروگرام میں آئیے گا. اسلم خان ہمارے ساتھ ہیں میاں والی سے. جی اسلم خان صاحب.
ہلو 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 ہلو
جی السلام علیکم.
جی بہت مدت کے بعد کافی لمبی ناراضگی کے بعد حاضر پڑوں.
جی
ناسازی طبیعت کی وجہ سے, کچھ وکالت کے مسائل اور کام کی زیادتی کی وجہ سے تو برابر پروگرام تو سن رہا ہوں لیکن.
تو آپ کی مصروفیت کا تو مطلب ہے کہ کیسز وغیرہ کافی آ رہے ہیں آپ کے پاس؟ آپ وکیل ہیں نا غالباً؟
ایڈوکیٹ.
جی مجھے یاد ہے. تو اس کا مطلب کافی کیس وغیرہ لڑ رہے ہیں آپ آج کل میاں والی میں؟
جی جی جی, میاں والی کی تاثیر ایسا خیال ہے اس میں وکالت کرتا ہوں جو ہمارے ایڈیشنل سیشن جج صاحب آتے ہیں میاں والی سے.
تو آپ پروگرام سن رہے ہیں؟ پروگرام بھی مصروفیت
میں ہے نا, تو ایسا کی تاثیر ایسا خیال ہے ہماری.
اچھا اچھا, تو پروگرام سنتے ہیں یا پروگرام سننا چھوڑ دیا آج کل؟
بالکل نہیں نہیں, پروگرام بیچ میں کچھ ایسا وہ چھوڑ دیا تھا لیکن اب سن رہا ہوں, برابر سن رہا ہوں.
اچھا, بس یہ ورنہ شکایت ہو جائے گی اگر پروگرام سننا چھوڑ دیں گے.
میں خود میں نے پہلے کوشش کی تھی اپنا پچھلی سردی میں اپنا, میں نے وہ بریف سے بنائے ہوئے تھے اور میرا خیال تھا کہ میں آپ کو جو ہے نا اپنا ای میل کروں یا بلکہ میرا خیال تھا یہ کہ میں گزری خط لکھوں کیونکہ پہلے میں خط کے ذریعے جو ہے نا جناب کے پروگراموں میں شرکت بھی کرتا تھا.
نہیں آپ ای میل بھی کر سکتے ہیں. اچھا یہ بتائیے آپ تو ایڈوکیٹ ہیں تو کوئی کیسز وغیرہ سے کوئی اچھی سی کہانی اگر آپ کے ساتھ
آپ لکھیے
بھی نہیں, آپ ان کے لیے لکھیے اور ان لوگوں سے کہیے کہ وہ اپنی کہانی کو سنائے. آپ ظاہر ان کی مدد کریں گے لکھنے میں تو ہم آپ کا نام بھی نشر کریں گے.
جی میں کافی اس کے بعد آیا, پھر دو تین دن سے آ رہا ہوں جناب کے پروگرام میں مختلف میں, سبھی لوگ مجھے کہتے ہیں ہاں یہ بات ہوئی نا پہلے آپ نے جو ہے نا پروگراموں میں شرکت چھوڑ دی تھی تو میں نے کہا کچھ مجبوریاں تھی تو لوگ خوش ہیں اور مجھے جو ہے نا.
تو چلیے بہت خوشی ہوئی اسلم صاحب اور آتے رہیے گا اسی طرح. سامعین اس کے ساتھ اجازت دیجیے. ہمارے پروگرام کے پروڈیوسر ارسلان تھے, ہمارے انجینئر نیتیا اور شہناز عزیز, آپ سے اجازت چاہے گی. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے. اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔